نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے سیرت و نبی کے اگلے سیشن کا آغاز کریں گے. ابھی جس بات کو ہم نے آخری نشست میں دیکھا تھا وہ تھا مسجد نبوی کا قیام. اللہ کے نبی صلی اللہ علیہ وسلم 13 سال مکہ میں گزارنے کے بعد اب مدینہ میں آ چکے ہیں. صحابہ کرام کی ایک بڑی جماعت پہلے سے موجود تھی. مدینہ کے لوگ آپ کا راستہ دیکھ رہے تھے. بڑی خوشی کے ساتھ آپ کا خیر مقدم کیا گیا اور آپ کو وہاں آ کر ایک فل ویلکم دیا گیا، جس کے ساتھ آپ کو احساس ہو گیا کہ اب اللہ سبحانہ تعالیٰ اس شہر میں اسلام کا پیغام جو ہے وہ رکھے گا. تو اس میں یہ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے مدینہ آنے کے بعد جو پہلا کام کیا وہ مسجد کی بنیاد رکھی. اور یہاں سے پتہ چلتا ہے کہ جب بھی کسی جگہ دین کا کام کرنا ہو تو اس کے لیے انسانوں کو ایک پرسکون اطمینان والی صاف ستھری جگہ چاہیے. آج ہم دیکھیں گے پیج 175 سے اللہ کے نبی صلی اللہ علیہ وسلم کا دوسرا کام جو کہ آپ نے مدینہ میں آنے کے بعد کیا. اس کو تاریخ میں مواخات مدینہ کہتے ہیں. مواخات کا لفظ اخن سے ہے، حمزہ یعنی الف، خا اور یا. اخی اخو بھائی کو کہتے ہیں عربی میں. تو اخوات یا مواخات کیا ہے؟ بھائی بھائی بنانا. اس سے پہلے ہم نے اوپر اذان کی بات بھی دیکھ لی تھی کہ کس طرح اللہ تعالیٰ نے اذان ایک صحابی کو خواب میں دکھا کر شروع کروائی. آپ کسی بھی معاشرے کو ذہن میں رکھیے کہ وہاں پہلے سے جو لوگ ہوتے ہیں وہ اپنی ضروریات پوری کر رہے ہوتے ہیں، اور اگر وہاں پھر ایک کثیر تعداد آ جائے دوسرے ملک کے لوگوں کی کہ جو بالکل ہینڈ ٹو ماؤتھ ہوں، جن کے پاس کچھ نہ ہو، تو ایسے وقت میں ہوتا کیا ہے عام طور پہ کہ اس ملک میں رہنے والے ان آنے والوں کو پسند نہیں کرتے کہ یہ ہمارے ملک میں آگے، یہ مہاجر ہیں، انہوں نے ہماری جابس پہ قبضہ کر لیا، ہر طرف لوگ ہی لوگ آگے، ہر طرف یہ ہو گیا، اس طرح کی باتیں ہوتی ہیں. لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور میں ایک ایسی مثال قائم ہوئی کہ جس کی نہ کبھی مثال ملی تھی نہ ملے گی. اور اللہ کے نبی کی یہ خوبصورت لیڈرشپ تھی کہ آپ نے لوگوں کو بھائی بھائی بنا دیا. انصار ان لوگوں کو کہا جاتا ہے جو مدینہ کے نیٹوس تھے، لوکل رہنے والے مقامی لوگ مدینہ کے انصار کہلائے. انصار کا لفظ نصر سے ہے، نون سواد را، ناصر مددگار کو کہتے ہیں. اور مہاجرین کا لفظ ہا جیم را سے ہے، ہجرہ ہجرت کر کے آنے والے. تو مہاجر وہ ہوتا ہے جو اللہ کی رضا کے لیے کچھ چھوڑے. اور اس کا ایک ابتدائی درجہ جگہ چھوڑنی ہے، گھر چھوڑ دیا، ملک چھوڑ دیا، جس کی یہاں مثال ہے. لیکن سب سے خوبصورت ہجرت اللہ کے خوف سے گناہوں کو چھوڑنا ہے، نافرمانیوں کو چھوڑنا ہے، نفس کو اچھی لگنے والی چیزوں کو چھوڑنا ہے، جو دل چاہتا ہے سننے کو، بولنے کو، کھانے کو، پینے کو، لیکن جب پتہ چل جائے کہ یہ اللہ کی نافرمانی کا ہے تو اس کو چھوڑ دینا، یہ ہجرت ہے. اور اللہ سے کوئی بعید نہیں یہ بات ہمیں کہ اللہ تعالیٰ ایسے شخص کو وہی جزا اور اجر دے دے جو کہ اس نے گھر بھر چھوڑنے والوں کو دیا. اللہ کے نبی نے اس کے لیے ایک مہاجر اور ایک انصار کا آپس میں بھائی چارہ قائم کیا. یہ بہت ہی خوبصورت یہاں سے ایک اصول بھی ملتا ہے. سورۃ حشر کی آیت 9 میں اس کی بہت ہی پیاری ہمیں ایک تصویر دکھتی ہے. اور وہ لوگ جنہوں نے دار ہجرت میں پہلے سے ٹھکانہ بنایا اور ایمان لائے، یہ کون تھے سوچئے؟ تو جو ان کے پاس ہجرت کر کے آتا ہے، پہلے لوگ کون ہیں؟ انصار، اس کے نیچے لکھ لیجئے. اور جو ان کے پاس ہجرت کر کے آتا ہے اس سے محبت کرتے ہیں، اور جو کچھ انہیں دیا جائے اپنے سینوں میں اس کی ضرورت نہیں محسوس کرتے، اور اپنے آپ پر اوروں کو ترجیح دیتے ہیں خواہ انہیں تنگ دستی ہی کیوں نہ ہو. آپ کو پتا کہ یہ آیت کب نازل ہوئی؟ بہت ہی خوبصورت واقعہ ہے انصار مدینہ میں سے ایک شخص کی مدد کا. ہوا کیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس ایک شخص آئے مہمان بن کر، لیکن اللہ کے نبی کے پاس کچھ تھا نہیں اس وقت کھانے کو. آپ نے ایک انصاری کو کہا کہ آج کی رات آپ اس کو اپنا مہمان بنا لیں. ان دنوں میں دیکھیے کہ مہمان بنانا، کسی کے گھر آنا جانا کوئی بڑی بات نہیں تھی، بلکہ لوگ اس کو آنر سمجھتے تھے. لیکن غربت اتنی تھی کہ ایک بندے کے گھر میں آنے سے، یہ تو چھوڑ دیجئے نا مرغی تھی کہ نہیں، پلاؤ پک سکا کہ نہیں، آلو گوشت تھا کہ نہیں، کھانا ہی نہیں تھا، वो भाई जब अपने घर में लेके आए, बीवी से पूछा कुछ खाने को है, कहने लगी बस एक बंदे का खाना है। अब अरबों का एक रिवाज था, कस्टम था, कि कभी भी अगर खाने में मेजबान खुद ना शरीक हो तो मेहमान नहीं खाता था। एक तो उनकी मेहमान नवाजी की इसमें सिफत दिखती है, दूसरी ये कि इससे लगता था कि शायद दिल में कोई गुस्सा है या दुश्मनी है। अब क्या करें, मेहमान खाएगा नहीं जब तक मेजबान खाएगा नहीं। खैर, बीवी ने कहा कि आप ऐसा कीजिए कि उसके सामने बैठिएगा खाने के लिए, मैं चिराग यानी बल्ब जलाने के बहाने उसको बुझा दूंगी, तो जब अंधेरा हो जाएगा तो दूसरा चिराग ही नहीं घर में, तो मेहमान के सामने खाना रखेंगे, आप उसके सामने बस ऐसी ही आवाज बनाते जाइए कि अब खाना खा रहे हैं। सोचिए, कहने की बात है, वो भी सारे दिन के थके हारे आए थे और मेहमान को खिला रहे हैं, और बीवी को कहा कि ठीक है मैं बैठा रहूंगा, मेहमान खा लेगा, उसको पता भी नहीं चलेगा, और यही किया दोनों मियाँ बीवी ने। पास बैठे मेहमान को नहीं पता चल सका कि मेरा मेजबान भूखा है, लेकिन सुबह के वक्त जब वो सहाबी अल्लाह के नबी के पास आए तो आपने कहा सहाबी रात को क्या हुआ? कहा क्या हुआ, ये आयतें पढ़ के बताई कि अल्लाह ने आपके बारे में कुरान नाजिल कर दिया। अल्लाह कहते हैं ये दूसरों के ऊपर खुद को तरजीह देते हैं, खुद चाहे भूख हो, हसासा कहते हैं ऐसी भूख जिसमें पेट अंदर जाके लग जाता है। हमारे यहाँ कहते हैं पेट में बल पड़ने लगे, मरोड़ पड़ने लगे, अंदरियां खिंच गई, ऐसे वक्त में इन्होंने खिलाया, कौन खिला सकता है ऐसे वक्त में? किसी नाम के लिए नहीं, शोहरत के लिए नहीं, दुनिया के किसी फायदे के हसूल के लिए नहीं, सिर्फ और सिर्फ अल्लाह की मोहब्बत के लिए। ये थे वो अंसारे मदीना, अल्लाह ने जिनको इतना बड़ा ऑनर दिया। अल्लाह के नबी ने फिर इसको अंसार और महाजरीन के बीच में इस तरह पक्का कर दिया, एक अंसारी और एक उसका नज़ील, नज़ील नुज़ुल से है, मेहमान को कहते हैं, जो उनके घर में महाजिर मेहमान आया था उनको भाई बनाया। कुल 90 लोग थे, आधे महाजरीन में से थे, आधे अंसार में से थे। किस चीज़ की मवाखात थी कि ये एक दूसरे के दुख सुख के साथी होंगे, कोई गम गुसारी होगी, कोई रिश्तेदारी होगी, और साथ ही साथ अगर इन दो में से एक मर जाता है तो दूसरा उसका वारिस भी होगा। कितना कड़ा फैसला था, आप सोचिए उस अंसार के घर वाले कैसे ये बर्दाश्त कर सकते होंगे कि एक बाहर का बंदा आके इसका वारिस बन गया। लेकिन असल में उस वक्त की जरूरत भी यही थी, क्योंकि अभी अंसार के अपने रिश्तेदार मुसलमान नहीं हुए हुए थे, बाहर से मुसलमान आ गए, लिहाजा नतीजा क्या निकला कि दो को जोड़ दिया। जब आहिस्ता आहिस्ता अंसार के अपने रिश्तेदार मुसलमान होते गए तो विरासत का हुक्म फिर मनसूख कर दिया, क्योंकि अल्लाह ताला किसी एक का हक लेकर दूसरे को हक नहीं देता। लेकिन भाईचारगी बाकी रही, और ये भाईचारगी हजरत अनस रजी अल्लाह अन्हु के मकान पर हुई थी। यहाँ आप देखिए कि यहाँ हमारे लिए बहुत ही खूबसूरत नुक्ते हैं कि किस तरह अल्लाह के नबी ने किसी मुआशरे के इकोनॉमिक प्रॉब्लम्स को सॉल्व करने का तरीका बताया। आज की जुबान में अगर आप इसको समझना चाहें ना, तो इसके लिए एक बड़ा खूबसूरत लफ्ज आज कंप्यूटर की जुबान में बोला जाता है, योर बडी। समझते किसको कहते हैं बडी? बेस्ट फ्रेंड, आपका दोस्त, आपकी साथी, कोई भी है जिसके साथ इंसान की बातचीत रहती है। हर वक्त हालात इस तरह के होते रहते हैं कि इंसान उनके साथ बातें करता है, कुछ और काम करता है। बिल्कुल इसी तरह आप देखिए कि एक को एक के साथ मिला देना, इसमें बहुत बड़ी हिकमतें हैं, क्योंकि जब दो लोग होते हैं ना तो उनका जहन मिल जाता है। कहते हैं कि जहाँ तीसरा बंदा आ जाता है ना किसी कॉन्वर्सेशन में, तो वहाँ बात बिखर जाती है। मैं इस चीज़ को बहुत अच्छी तरह समझती हूँ, क्योंकि सारा दिन लोगों के साथ इंटरेक्शन होता है, कभी कुछ सिखाने में, कुछ बताने में, बहुत जहन खुलता है मीटिंग्स में भी, जहाँ बहुत नए आइडियाज़ आते हैं, नई नई बातें आती हैं। लेकिन मैंने देखा है जो जिस बंदे के साथ आपकी अंडरस्टैंडिंग हो, जिससे आपका माइंड मिलता हो, उस एक बंदे के साथ बैठ कर जो आपका जहन खुलता है, और जब कभी हम ये आपके स्कूल की प्लानिंग्स करते हैं, दो लोग बैठे हैं तो अल्हम्दुलिल्लाह बहुत ही खूबसूरत तरीके से प्लानिंग होती है। बाज़ दफ़ा दूसरी सूरत में होता क्या है कि और ही ज्यादा बात बिखर जाती है, कोई एक तरह की बात करता है, कोई दूसरी करता है, इस तरह बात फैल जाती है। जबकि दो लोग जब बात करते हैं ना तो उसके अंदर बहुत ज्यादा बात जो होती है ना कंसाइस होती है। फिर दूसरी बात, आप देखिए कि दो को बीच में लाकर एक बहुत छोटी सी यूनिटी का एहसास दिया। हम सबको इसमें अपने लिए एक छोटी सी अमल की बात लेनी है कि जहाँ भी लाइक माइंडेड लोग हों, जहाँ भी आपको लगे कि आपका जहन किसी से मिलता है, तो उनके साथ जरूर आप जहनी तौर पे कुर्बत महसूस करें, और अपने घर में ऐसे बनाइए। मसा आप कुरान सीख रहे हैं ना, कोई एक अपना कुरान का बड़ी ढूंढ लें, घर में बहन हो सकती है, माँ हो सकती है, खाला, भाभी, फूफी, किसी के साथ अपना ऐसा दुख सुख कर लीजिए कि जिसकी वजह से आपको महसूस हो कि मैं अपने दिल की बात इसके साथ कर सकती हूँ। फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने आप देखिए कि इसके ऊपर इतना ज़्यादा लोगों को रग़बत दिलाई कि अंसार ने अपने घर के चीज़ें, सामान, अपने कारोबार मुहाजरीन को शामिल कर लिया, हत्ता कि वो अपने खजूरों के बाग ले आए, कहने लगे इनको दे दें। कहा नहीं 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 तुम बाग ना इनको दो, अभी ये वक्ती बात है, कोई बात नहीं, आप ऐसा कीजिए कि अपनी फसल का कुछ हिस्सा इनको देते थे और असल जगह है वो आप अपने पास रखें। तो यहाँ से पता चलता है कि देने वालों के भी दिल खुले थे और लेने वालों का भी कुछ इस तरह का काम नहीं था, बल्कि आपने कहा कि तुम दोनों मिलके इस बाग में काम करो और जो फसल उगे उसको आपस में आधा आधा बांट लो। इसी तरह अल्लाह के नबी ने इस सारी चीज़ को पूरा किया। साद बिन रबी एक बहुत मालदार सहाबी थे, उन्होंने अपने महाजर भाई अब्दुलरहमान बिन औफ से कहा कि मेरा आधा माल ले लो और मेरी दो बीवियाँ देख लो, जो आपको ज़्यादा पसंद है ना मुझे बता दो, मैं उसको तलाक देता हूँ, इद्दत गुजरेगी ना तो उससे शादी कर लेना। सवाल पैदा होता है इस पेशकश की क्या ज़रूरत थी, इसलिए कि मुसलमान औरतें कोई नहीं थी इतनी कि मुसलमान जो हैं वो अपने निकाह में ला सके। तो देखिए क्या इसार की हद नहीं है कि मेरे घर दो बीवियां हैं, चलो एक मेरे पास रहेगी एक तुम्हारी रह ले। हमारा वाला कल्चर होता तो अल्लाह की पनाह इस पे ही कितने शोशे उठ चुके होते। लेकिन आप देखिए कि जब किसी की भूख बंदा मिटाता है ना तो सिर्फ पेट की भूख नहीं मिटाता, जज्बात की भी, और तस्कीन, कई किस्म की चीज़ें होती हैं। इस तरह के मंजर आसमान ने उस दिन देखे कि जिसकी किसी को बाद में जुर्रत नहीं हो सकी कि अल्लाह ताला ने दिखाए लोगों को कि जिसको देख कर वाकई कह सकते हैं हम लोग कि दुनिया में इससे खूबसूरत कोई निज़ाम नहीं हो सका। जब इन्होंने पेशकश की कि तुम ये ले लो तो इन्होंने कहा नहीं सॉरी मुझे नहीं चाहिए, मुझे क्या करो, दल्लून इला सूकिन, मुझे बाजार का रास्ता बताओ। फिर कहते हैं कि कुल्हाड़ी ली या कुछ और काम करते थे गए और बनू कैनका के बाजार में गए, कुछ देर वहां रहे, जब वापस आए तो उनके पास कुछ चीज यानी पनीर भी था और घी भी था, यानी वहां जाके कुछ चीज इधर से खरीदी उधर बेची, उधर से लेके थोड़े से नफे से बिकी, उसके पैसे मिले कुछ उधर बेची, शाम तक इतने पैसे बन गए कि उसमें से खाने के लिए चीज भी ले आए और अपने लिए रोजगार भी ले लिया। यहां से देखिए मेहनत की अजमत, हम तो डिप्रेशन से ना निकलते हैं। पहले आप देखिए इस पे बहुत बात हो सकती है, लेकिन मैं सोचती हूँ कि हम लोग अपना आज तकाबुल करके उन लोगों से देखें तो हमें शर्मिंदगी के सिवा और कुछ नहीं होता। हमारे तो जरा गम आ जाए बिस्तर दुखी डिप्रेशन, हमारे ऊपर कोई खुशी का वक्त आ जाए तो हम मस्ती में चले गए, नमाजें गई, रोजे गए, सब कुछ चला गया। फिर उसके बाद आप देखिए कि बाज दफा होता कि हमारे ऊपर कोई थोड़ी सी अब नॉर्मल कंडीशन आ जाए, मूव होने लग जाए, इस घर से उठ के उस घर में चले गए, बस परेशान परेशान, शादी होने वाली है परेशान परेशान है, और पाकिस्तान जाना है परेशान, 2 माह पहले ही जब से टिकट होती है पाकिस्तान पाकिस्तान, तैयारी तैयारी तैयारी, चलो जी घर में दावत है वीकेंड पे, सारा वीक वीकेंड वीकेंड दावत दावत, शादी क्या आती है अल्लाह की पनाह, 6 महीने पहले से कई घरों में अफरा तफरियां मच जाती हैं, हम लोग खुद को बनाते थे। आपको पता है कि ये वो लोग थे कि जिन्होंने तारीख बनाई, अंसार की कुरान में बहुत तारीफ है, अल्लाह ताला ने ऐसे लोगों को इतना क्रेडिट दिया है। सबसे पहली बात देखें कि इनका तो क्रेडिट ये है कि इनको ये नाम किसने दिया, अल्लाह के नबी सल्लम से भी पूछा गया था तो आपने कहा कि ये नाम अल्लाह ने रखा है, कितनी बड़ी बात है। ये सही बुखारी की रिवायत है 3776 नंबर की, गिलान बिन जरीर से कहते हैं कि मैंने अनस से कहा कि अंसार नाम किसने रखा है, आपने खुद रखा था, कहा नहीं ये हमने नहीं बल्कि अल्लाह ने हमारा नाम रखा था। सही बुखारी की रिवायत है 3785 नंबर की, अल्लाह के नबी ने औरतों और बच्चों को गालिबन किसी शादी से आते हुए देखा तो आपने खड़े होकर 3 मरतबा ये फरमाया, कहा अल्लाह गवाह है कि तुम मुझे लोगों में से सबसे ज्यादा प्यारे और महबूब हो, यानी अंसार को अल्लाह के नबी ने अपनी मोहब्बत का एहसास दिलाया। फिर इसी तरह बुखारी ही की रिवायत है 3783 नंबर की, बरा बिन आज़िब से कहते हैं कि अल्लाह के नबी को फरमाते हुए सुना कि अंसार से तो मोमिन ही मोहब्बत रखेगा और इनसे बुग़ सिर्फ मुनाफिक ही रखेगा, जो अंसार से मोहब्बत रखेगा तो अल्लाह ताला इससे मोहब्बत रखेगा और जो अंसार से बुग़ रखेगा तो अल्लाह ताला इससे बुग़ रखेगा। आप लफ्ज़ अंसार के नीचे ज़रा अपना नाम लिख के रखें, मसलन आप में से किसी का नाम बुशरा है और अगर ये हदीस ऐसी होती कि अल्लाह ताला फरमाता है जो बुशरा से प्यार करेगा मैं उससे प्यार करूंगा और जो बुशरा से बुग़्ज़ रखेगा मैं उससे बुग़्ज़ रखूंगा, तो आपको कितनी अच्छी फीलिंग्स आती। کتنی اپنائیت لگتی ہے. آپ دیکھیے کہ ایک دفعہ آپ اللہ کے راستے میں کچھ کر کے دیکھیے, اللہ تعالیٰ کس طرح آپ کے لیے عزت اور محبت اور دولت کے دروازے کھول دے گا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ اللہ کے نبی نے فرمایا, اگر کوئی عورت انصار کے دو گھروں کے درمیان یا اپنے والدین کے ہاں مہمان بنے تو وہ نقصان نہیں اٹھاتی. یہ بھی مسند احمد کی روایت ہے 26207 نمبر کی. کیا مطلب ہے کہ انصار اتنے مہمان نواز ہیں کہ جیسے ایک عورت مکے میں جا کے پرسکون ہوتی ہے, اس کو کسی احسان کا احساس نہیں ہوتا, بڑے مان سے کہتی ہے میں آ رہی ہوں آپ کے گھر میں. ہم کسی کو ایسے نہیں کہہ سکتے جیسے اپنے مکے والوں کو کہتے ہیں. تو اللہ کے نبی نے اس بات کی رغبت دلائی کہ اگر کبھی آپ کو مہمان بننا ہو تو انصار کے ہاں بنیے. پھر اسی طرح آپ دیکھیے کہ صحیح بخاری کی روایت 3779 نمبر کی ابو ہریرہ سے ہے کہ انصار جس میدان یا گھاٹی میں چلے تو میں بھی اسی میں چلوں گا, محبت کے ساتھ جگہ, اور اگر میں نے ہجرت نہ کی ہوتی تو میں انصار کا ایک فرد ہوتا. یعنی ہجرت کا کتنا درجہ ہے لیکن محبت میں بتا رہے ہیں کہ میں انصار میں سے ہوتا. ابو ہریرہ نے عرض کیا کہ میرے ماں باپ آپ پر فدا ہوں, آپ نے حد سے بڑھ کر تو کوئی بات نہیں فرمائی, کیونکہ انصار نے اللہ کے نبی کو رہنے کی جگہ دی, آپ کی مدد کی یا کوئی دوسرا کلمہ کا. یعنی وہ کہہ رہے ہیں کہ واقعی ٹھیک کہہ رہے ہیں, اللہ کے نبی کو انصار سے محبت کرنی چاہیے کیونکہ انہوں نے اللہ کے نبی کا بہت زیادہ ساتھ دیا. پھر ایک اور بہت ہی پیاری روایت ہے صحیح بخاری کی 3906 نمبر. انس بن مالک کہتے ہیں کہ مقام حرہ میں جو لوگ شہید کر دیے گئے تھے ان پر مجھے بہت صدمہ ہوا. زید بن ارقم کو میرے شدت غم کی خبر ملی تو انہوں نے مجھ کو لکھ کر بھیجا کہ انہوں نے رسول اللہ کو فرماتے ہوئے سنا کہ اللہ انصار اور انصار کے بیٹوں کو بخش دے, اور ابن فضل نے شک کیا کہ شاید آپ نے انصار کے بیٹوں کے بیٹوں کے بارے میں بھی فرمایا. یعنی انصار پھر ان کے بیٹے, بس تھرڈ نسل کے لیے نہیں, دو نسلوں کی بخشش کی دعا اللہ کے نبی نے کی. اور آپ کو پتا ہے کہ پھر بعد والے دور میں تو خرابیاں بھی شروع ہو چکی ہوتی ہیں, کچھ اچھے کچھ برے مل جاتے ہیں, تو پہلی دو نسلوں کے لیے اللہ کے نبی کی دعا ہے. اسی طرح ایک اور روایت ہے انس بن مالک سے صحیح بخاری 3801 نمبر کی. اللہ کے نبی نے فرمایا, انصار میرے جسم جان ہے اور لوگ زیادہ ہوتے رہیں گے اور یہ کم ہوتے جائیں گے, بس ان میں سے نیک لوگوں کی نیکی قبول کرو اور خطا کاروں سے درگزر کرو. دن بدن آپ دیکھیں کہ سیلفشنس بڑھتی جا رہی ہے نا, مادہ پرستی, تو دن بدن واقعی مددگار لوگ جائیں کم ہو رہے ہیں. آخری روایت شیئر کر کے آگے چلتے ہیں. حضرت انس سے روایت ہے مستد احمد 12950 کی, ایک مرتبہ اللہ کے نبی باہر نکلے تو انصار سے ملاقات ہو گئی. نبی صلی اللہ علیہ وسلم نے فرمایا, اس ذات کی قسم جس کے ہاتھ میں محمد صلی اللہ علیہ وسلم کی جان ہے, میں تم سے محبت کرتا ہوں, تم انصار کے نیکوں کی نیکی قبول کرو اور ان کے گناہگاروں سے تجاوز کرو اور درگزر کرو, کیونکہ انہوں نے اپنا فرض نبھا دیا اور اب ان کا حق باقی رہ گیا. کیا پتہ چلا کہ اللہ تعالیٰ مشکل حالات میں کی بھی نیکی کی قدر کرتا ہے. چلیے, وہ تو کل کے انصار اور مہاجر تھے, کیا آج بھی کوئی انصار اور مہاجر میں سے ہے؟ بالکل ہے. دیکھیے دو طرح کے لوگ ایک سوسائٹی میں آپ کو ملیں گے مسلمانوں کی. ایک وہ ہوتے ہیں جو کافی دیر سے دین کی طرف آ چکے ہیں, کچھ کے تو گھر کے حالات ہی شروع سے اچھے تھے, ماحول اچھا تھا, اللہ تعالیٰ نے ان کا آزمایا ہی کم. لیکن ایک کچھ ایسے بھی لوگ ہوتے ہیں جو اس بگڑے ہوئے ماحول کا حصہ تھے, پھر 2 سال 3 سال 4 سال پہلے اللہ نے ان کو کتاب دے دی, شعوری طور پہ قرآن پڑھا, سیکھا, سمجھ آئی کہ یہ تو باقی بالکل اور چیز ہے, یہ بھی غلط, یہ بھی غلط, یہ بھی ٹھیک نہیں, یہ بھی ٹھیک نہیں. خیر کبھی روئے کبھی دھوئے, پھر ان کے اوپر معاشرے کا ریئیکشن آیا, گھر والے دشمن ہوئے, ماں باپ ناراض ہو گئے بعض اوقات, لیکن اب 3 4 6 سال میں وہ مضبوط ہو گئے, جم گئے کہ اب جو بھی کوئی کہے سو کہے ہم خوش ہیں. آپ ان کو سوچیے وہ کون ہے, جمے ہوئے لوگ ہیں. ان کو آج کے دور میں انصار کا کردار ادا کرنا ہے, کن کے لیے, جب نئے نئے دین میں آ رہے ہیں مہاجر بن کے. تو اگر آپ میں سے کسی کے پاؤں لڑک رہے ہیں, پتہ نہیں کیا ہوگا, میری زندگی اور آئی ہے, تو ہم پرانے لوگوں کا فرض بنتا ہے کہ نئے آنے والوں کو ویلکم کریں. ہماری سوسائٹی میں یہ جو ایک تعصب پایا جاتا ہے نا کہ فلاں ایسا ایسے کپڑے پہن کے آتا ہے, اچھا وہ ایسی ہے, وہ اس کا یہ حال ہے, اس کا یہ حلیہ ہے, چلو بھائی آپ دین کی محفل میں نہیں آ سکتے, ये गलत तरीका है, क्योंकि नए आने वाले के पास तो बहुत कुछ होता है जिसके अंदर आप देखिए कि वो अपने आप को छोड़ के आता है। कितनी मोहब्बतें होती हैं हमें गुनाहों से, सच्ची जो बात है, गानों से मोहब्बत होती है, फिल्मों से मोहब्बत होती है, हमें हो सकता है बेकार चीज़ों से मोहब्बत हो, हमारी चॉइस ठीक नहीं थी, लेकिन जब अब चॉइस ठीक होने लगी तो अल्लाह ताला ने हमें बुला लिया, इसमें क्या बुरी बात है। तो हमेशा नए आने वालों को वेलकम कीजिए। और यहाँ पे आप देखिए कि ये किस्म का ना सिर्फ ये था कि मुआशरे के अंदर एक इकोनॉमिकली उनको फिटअप करना था, बल्कि उनको फेमिलियराइज भी करना था मदीना के माहौल से। बस आप देखिए कि हम में से कोई नया नया जब नॉर्वे आएगा, अजनबियत लगेगी? बिल्कुल लगेगी। लोग मस्जिद में जाते हैं, चलो देखें कोई अपने हैं लोग, मैंने खुद देखे, मैं बहुत घूमी हूँ अल्हम्दुलिल्लाह, यकीन करें मैंने देखा है कि नए लोग होते हैं मस्जिद में, हम कभी जाए ना तो कभी कोई नई सिस्टर आती है, शक्ल से पता लग जाता है बेचारी डरी सहमी दबती, किधर डोर है किधर है वो है। अच्छा कुछ लोग हैं नोटिस ही नहीं करते, आपस में बातें कर रहे हैं, जो सहेलियां पहले से थी उनको बता, और वो बेचारी थोड़ी देर बैठ के फिर कभी पूछ भी लें कोई एक दो बात करके तो स्पॉट। बहुत गलत बात है। हम मुसलमान अगर एक दूसरे मुसलमान के साथ मामला अच्छा नहीं करेंगे तो दूसरों के साथ करेंगे। यही चीज़ उससे भी ज़्यादा भड़के तकलीफ दे एक और एंगल में समझ लीजिए, और वो क्या है कि जब लोग कन्वर्ट होते हैं। आज के महाजिर कौन है जो अपना दीन छोड़ के आ रहे हैं, जो इस्लाम की तरफ आ रहे हैं? आज हम उनको मुबारक दे देते हैं, हम आज उनके लिए अल्लाह अकबर कह देते हैं, कोई फूल कोई मिठाई कोई जलेबियाँ खिला दी कि मुबारक हो, उसके बाद वो वहाँ खड़ा है और आप चले, ख़त्म। बहुत हुआ किसी ने पकड़ के उसके किसी मुसलमान घर में शादी करा दी, लेकिन जो उनको सोसाइटी में हिस्सा देना ये मुश्किल है। इसी तरह एक और एंगल भी देखिए आज के महाजिर और अंसार का, कि जब कोई हमसे रंग और नस्ल के एतबार से दबा हुआ शख्स इस्लाम पे आता है, मसलन अफ्रीकी लोग जिसको लोग कहते हैं ये तो काले हैं, ये तो हबशी हैं, ये तो कल्ले हैं, ये तो सोमाली फिर रहे हैं, अल्लाह अकबर आप कहाँ से गोरे आ गए? शुक्र करें हम पाकिस्तानी लोग इतने गोरे ही नहीं अभी, लेकिन इसके बावजूद हमारे अंदर देखिए कितना तासुब है कि अगर कि हमारे पास किसी सोमाली ब्रदर का रिश्ता है, कितनी बच्चियाँ जो इस रिश्ते को ले सकती हैं कि कोई बात नहीं रंग उसका काला है लेकिन उसका दिल तो गोरा है। जलबीब नाम का एक शख्स था जिसका रिश्ता आया था, वो काला हबशी था, माँ बाप ने इनकार कर दिया कि नहीं नहीं हम क्यों ऐसे करें, तो बेटी ने कहा नहीं अल्लाह के नबी ने रिश्ता भेजा इसमें खैर ही होगी, आप मेरा रिश्ता उधर कर दीजिए। तो आप देखिए कि आज हमने भी कई लोगों को पीछे किया हुआ है। बाज़ दफ़ा नॉन मुस्लिम लोग अपने रंग रूप की वजह से हमें ज़्यादा अपने लगते हैं और अपने ही लोग जो होते हैं वो हमें एक नज़र नहीं पाते। तो ये सारी चीज़ें एक इंसान को हमेशा अपने लिए दूसरी तरफ रखना चाहिए। इसमें आप देखिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिनके बीच में रिश्ता बनाया था ना, कोई बहुत दौलतमंद लोग नहीं थे। अंसार जो थे ना ये किसान थे, फार्मर्स थे, आज की जुबान में शायद आप इनको जमींदार कहेंगे, गांव के अंदर जाके देखें कोई अमीर था कोई गरीब था, किसी के पास थोड़ा था ना तो उसने अपने थोड़े में शामिल कर लिया, किसी के पास ज्यादा था तो उन्होंने अपने ज्यादा का कर दिया। हजरत अनस कहते हैं कि जब अल्लाह के नबी मदीना में आए तो महाजरीन आपके पास आए, कहा अल्लाह के नबी हमने हुस्ने बर्ताव में आज तक अंसारे मदीना जैसे लोग नहीं देखे, अगर किसी के पास थोड़ा है तो उसने हमें शरीक कर लिया और अगर ज्यादा है तो इसमें से दिल खोल कर हमारे ऊपर खर्च किया, हमारे इन भाइयों ने हमारी जरूरतें पूरी की और हमें अपनी खुशियों में शरीक किया, यहाँ तक कि हमें डर होने लगा कि ये लोग पूरे का पूरा सवाब ले लेंगे। आपने फरमाया ऐसा नहीं होगा जब तक तुम इनकी तारीफ करते रहोगे और इनके लिए दुआएं खैर करते रहोगे, यानी कि अगर वो तुम्हारे लिए अच्छा कर रहे हैं तो बदले में तुम उनकी तारीफ करके मामला बराबर कर रहे हो। और आपको तक कि ये भाईचारा सिर्फ माल और दौलत का नहीं था, खिदमत खैर ख्वाही और तालीम देने में भी था। अंसार पढ़े लिखे भी थे ज्यादा मक्का वालों की निस्बत, इन्होंने अपने महाजिर भाइयों को तालीम देनी शुरू कर दी कि आओ हम तुम्हें पढ़ा देते हैं। एक बड़ी खूबसूरत रिवायत शेयर करती हूँ, खारजा बिन जैद अंसारी कहते हैं उम्मे उलमा ने जो इनकी रिश्तेदार थी अल्लाह के नबी से बैत की और उन्होंने बयान किया कि जब अंसार ने महाजरीन के रहने के लिए कुरानदाजी की तो उस्मान बिन मज़ून हमारे हिस्से में आए और वो हमारे पास रहने लगे। एक दफ़ा वो बीमार हुए तो हमने इनकी खूब खिदमत की, यहाँ तक कि जब इनकी वफात हो गई तो हमने इनको कफन पहनाया तो हमारे पास अल्लाह के नबी तशरीफ लाए। मैंने कहा अबू साहिब तुम पर अल्लाह की रहमत हो, मैं तुम्हारे मुतल्लिक गवाही देती हूँ कि अल्लाह ने तुमको मुअज्ज़ज़ बनाया। अल्लाह के नबी ने मुझसे फरमाया तुम्हें किस तरह मालूम हुआ कि अल्लाह ने इसे मुअज्ज़ज़ बनाया? تو میں نے عرض کیا، اللہ کے رسول، میرے ماں باپ آپ پر فدا ہوں، میں نہیں جانتی. رسول اللہ فرمانے لگے، عثمان کو تو اللہ کی قسم موت آ گئی، میں اس کے لیے بھلائی کا امیدوار ہوں حالانکہ میں اللہ کا رسول ہوں، لیکن اللہ کی قسم میں نہیں جانتا کہ اس کے ساتھ کیا معاملہ ہو گیا. ام اعلیٰ نے کہا، بخدا اس کے بعد میں نے کبھی کسی کا تزکیہ نہ کیا، یعنی کبھی کسی کو یہ نہیں کہا کہ مرحوم. اصل اس میں خلاصہ کیا ہے کہ کوئی فوت ہو جائے نا تو اس کے بارے میں یہ تو کہیں کہ میرا اس کے بارے میں اچھا گمان ہے، لیکن یہ نہ کہے کہ میں 100% کہتا ہوں وہ جنتی ہیں. ہمارے کتنے دھڑلے سے کہتے ہیں میں یقین سے کہہ سکتا ہوں وہ جنتی ہیں، اور لفظ مرحوم، مغفور اور پتہ نہیں کیا کیا بولتے ہیں. مرحوم مفعول کا وزن ہے عربی میں، جس پہ رحم کیا گیا، مغفور جس کی بخشش کی گئی. اللہ کرے ایسا ہو، لیکن ہمیں یقین تو نہیں ہے. پھر کیوں دعا مانگتے ہیں مرنے والوں کے لیے کہ اللہم ارحمہ واغفرہ واغفر لہ؟ کیوں کہتے ہیں؟ کیونکہ ہمیں نہیں پتا کہ اس کے اوپر ہوا ہے. تو یہ مراد ہے کہ میں کبھی بھی کسی کے بارے میں ایسا نہیں کروں گی. اور اس کے سبب سے میں غمگین ہو گئی، تو میں نے خواب میں دیکھا کہ عثمان کے لیے ایک چشمہ بہ رہا ہے. میں رسول اللہ کی خدمت میں آئی اور آپ سے یہ ماجرہ بیان کیا، تو آپ نے فرمایا یہ اس کا عمل ہے. اصل خوبصورتی کی بات یہ ہے اس میں، یہ بخاری کی روایت 2687 ہے. مطلب یہ کہ اپنی زندگی میں جو انسان نیکی کے کام شروع کر دیتا ہے، یہ سارے کام جو ہوتے ہیں ایک وقت آتا ہے کہ پھر اللہ تعالیٰ کے حکم سے خیر کے چشموں میں بدل جاتے ہیں. تو آپ دیکھ سکتے ہیں کہ اللہ تعالیٰ کبھی کسی کا کوئی عمل ضائع نہیں کرتے. پھر اسی طرح اس میں چند باتیں اور، تاکہ آپ کو اور مجھے عملی طور پہ بھی تو مدد ملے. آج آپ دیکھیے کہ بعض دفعہ ہم رشتہ داری کی بنیاد پہ مدد کرتے ہیں. بس ہم پہلے سے ناروے میں سیٹل ہیں، ہمارا کوئی نیا رشتہ دار پاکستان سے آ گیا، گھر بھی لے کے دیں گے، اس کو اپنے گھر میں رکھیں گے. باتیں بھی بعد میں ہم خوب کرتے ہیں ماشاء اللہ، کہ ہم نے ہی تمہیں بلایا تھا اور ہمارے ٹکڑوں پہ تم پلے تھے اور رشتہ لے لیا، اور جب ویزا مل گیا تو ہماری بیٹی کو طلاق دے دی. یہ کہانی آپ سنتے ہی رہتے ہوں گے لوگوں کی زبان سے. لیکن جو ان کے بیچ میں تھے نا، اس میں ان کو دنیا سے کچھ نہیں چاہیے تھا. ایک اور صحابی کا قصہ سنیے. عون بن ابی جحیفہ کہتے ہیں اپنے والد سے کہ اللہ کے نبی نے سلمان اور ابو دردا کے درمیان بھائی چارہ قائم کیا. سلمان ابو دردا سے ملاقات کو گئے تو ام دردا کو بہت پریشان پایا. ان سے پوچھا، انہوں نے کہا، بھائی آپ کیوں پریشان ہیں؟ اپنے لفظوں میں سنا دیتی ہوں. ابو دردا بہت زیادہ مسکین قسم کے انسان تھے، کوئی دنیا سے ان کو مطلب نہیں تھا. تو ان کی بیوی بیچاری سیدھی سادی تھی، نہ اچھے کپڑے نہ زیور. تو ان کو حیرت تھی، انہوں نے کہا کہ آپ اس طرح کیوں بیٹھی ہوئی ہیں؟ کہنے لگی، مجھے کیا کرنا ہے، کس کے لیے پہنوں؟ ابو دردا کو تو دنیا سے کچھ واسطہ ہی نہیں، بڑا ہی بےچارہ مولوی ٹائپ میرا بندہ ہے، اس کو تو ہوش ہی نہیں میں نے کیا پہنا کیا نہیں پہنا. خیر، کہتے ہیں کہ ابو دردا آ گئے تو سلمان نے کھانا تیار کیا. اب دیکھیں یہ انصار اور مہاجر ہیں نا، تو کس طرح ان کی خیر خواہی اور ان کو دین کا حکم سمجھا رہے ہیں. کہا کہ آؤ، کھانا تیار کیا اور کہا کہ کھاؤ. ابو دردا نے کہا، نہیں میں تو روزے سے ہوں. بیوی نے جو کہا تھا وہ سچ ہی تھا کہ نیک بہت ہے. انہوں نے کہا، اچھا میں تو نہیں کھاؤں گا جب تک تم نہ کھاؤ گے، کیونکہ نفلی روزہ تھا نا. خیر، چنانچہ ابو دردا نے کھا لیا. جب رات ہوئی تو ابو دردا اٹھے تاکہ عبادت کرے. سلمان نے کہا کہ سوئے رہو بھی، اور اتنی عبادت کی ضرورت نہیں. چنانچہ وہ سو گئے. پھر عبادت کے لیے کھڑے ہو گئے تو انہوں نے کہا، بھی سوئے رہو. پھر رات کا آخری حصہ شروع ہوا تو سلمان رضی اللہ عنہ نے کہا، بٹھو اب نماز پڑھو، یعنی آخری حصہ عبادت کے لیے رکھ لو. خیر، پھر اس کے بعد سلمان نے ان سے کہا کہ تمہارے رب کا تم پر حق ہے، اور تمہاری جان کا تم پر حق ہے، اور تمہارے بچوں کا تم پر حق ہے. یعنی کہ انسان کو عبادت میں بیلنس رکھنا چاہیے، اس لیے ہر حق والے کو اس کا حق ادا کرو. پھر اللہ کے نبی کے پاس آئے، آپ سے یہ بیان کیا تو اللہ کے نبی نے فرمایا، سلمان نے سچ کہا. یہ بخاری کی روایت ہے 1968، آپ اس کو خود پڑھیے گا، بڑی دلچسپ حدیث ہے. تو اس سے پتہ چلتا ہے کہ مہاجر اور انصار ایک دوسرے کے دین کو بھی درست کرنا چاہتے تھے. اس سے ہمیں بھی یہ پتہ چلتا ہے کہ ہمیں صرف اپنی دوستوں کی ہاں میں ہاں نہیں ملانی چاہیے، اور ان کے ساتھ جا کے مہندی کی پلیٹیں سجا دیں، موم بتیاں لگا دیں، جا کے سالگرہ پہ اور کیک بنا کے رکھ دیا اور کھانے کھلا دیے. ہمارے یہاں عموماً دوستی کی حد یہاں تک ہی رہ جاتی ہے. دین پہ اگر آپ کو یہ قرآن اچھا لگ رہا ہے، اپنی دوستوں کو بلائیے، یہ اصل آپ کا مہاجر انصار ہونا ہے. پھر آپ دیکھیے کہ اس میں ایک اور دلچسپ چیز ہے جو شاید آپ کے لیے پہلے سے نہ ہو، اور وہ کیا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے انصار اور مہاجر کو تو بھائی بنایا تھا، لیکن مکہ میں بھی کچھ لوگوں کو آپس میں بھائی بنایا تھا. بالکل آپ یوں سمجھے کہ جیسے اکارڈنگ ٹو نیڈ ہے، جہاں جس طرح کی ضرورت ہوتی ہے اللہ کے نبی ان کو آپس میں بھائی بنا دیتے تھے. مثال ہے، مکہ میں رہتے ہوئے ایک غریب تھا صحابی کوئی بھی، دوسرے کچھ امیر تھے، تو آپ نے کہا کہ آپ بھائی بن سکتے ہیں. اس میں کس کو کس کا بنایا؟ عبیدہ بن جراح اور ابو طلحہ کے درمیان مباخات قائم ہوئی. یہ صحیح مسلم کی روایت 6625 نمبر کی انس رضی اللہ عنہ سے. پھر اسی طرح سے آپ نے عبداللہ بن مسعود اور زبیر کو بھائی بنایا. اب یہ دیکھیں یہ دونوں کون تھے, دونوں مکہ کے رہنے والے تھے, یہ حضرت انس کی روایت ہے. پھر آپ دیکھیے کہ جب مسلمانوں کے پاس مال آ گیا نا مہاجرین کے پاس, تو انہوں نے انصار کی چیزیں ان کو واپس کر دی. یہ بھی ایک بہت ہی بڑی غیرت کی بات آتی ہے کہ بھئی یہ تو نہیں کہ ہم نے کچھ لے لیا نہیں, دیا نہیں, کیا نہیں. جب بھی فریق ہوئے, جب ان کو فیل ہوا کہ اب ہمیں ضرورت نہیں ہے, تو آپ نے ان کو دے دی. اور اتنے غریب تھے یہ لوگ بعض اوقات کہ ان کے پاس کھانا نہیں ہوتا تھا. حدیث میں آتا ہے کہ اللہ کے نبی جب نماز پڑھا کرتے تو صحاب صفا, یہ کون تھے, ہاسٹل میں رہنے والے, علم کے لیے مسجد میں آ کے بیٹھے ہوئے تھے. بعض لوگ بھوک سے نڈھال ہو کر بے ہوش ہو کر گر پڑتے, تو دیہاتی لوگ سمجھتے کہ شاید ان کو کوئی دورہ پڑ گیا, پاگل ہے یا مرغی کا دورہ پڑ گیا. اللہ کے نبی صلی اللہ علیہ وسلم نماز سے فارغ ہو کر فرماتے, اگر تم جان لو کہ اس فقر اور فاقے پر اللہ نے تمہیں کس قدر انعام اور اکرام عطا کیے ہیں, تو تم اس سے بھی زیادہ فقر اور فاقے کو پسند کرنے لگ جاؤ. یعنی علم کے راستے میں بھوکیں برداشت کرتے تھے. یہ مسند احمد کی روایت 23938 نمبر کی ہے. تو ان ساری باتوں کو ذہن میں رکھتے ہوئے آپ اپنے لیے دیکھیے, ایک اور بڑا ہی خوبصورت معاملہ جو انصار کی طرف سے ہوا وہ اللہ کے نبی کے معاملے میں تھا, کہ سب کو تو بھائی بھائی بنایا جا رہا ہے, اللہ کے نبی نے اپنا بھائی علی رضی اللہ عنہ کو بنایا تھا, آگے ہم پڑھیں گے اس میں بھی آئے گا انشاءاللہ. لیکن انصار نے ایک بہت ہی خوبصورت رسم ڈالی, ان میں سے ام سلیم نام کی ایک عورت تھی اور ان کے شوہر کا نام ابو طلحہ تھا. انہوں نے دیکھا کہ اللہ کے نبی آئے ہیں تو ان کو خدمت گار کی ضرورت ہے, کئی کام ہوتے ہیں انسان کے ذاتی زندگی کے, اور جس انسان کی زندگی میں 101 کام ہو باہر کے, اس کے لیے تو اپنے کاموں کا وقت ہی نہیں ہوگا, کرنے بھی لگے گا تو اس وقت پھر کسی دوسری چیز میں ہوگا. تو انہوں نے اپنے بیٹے انس رضی اللہ عنہ کو جو 10 سال کے تھے اللہ کے نبی کے پاس لائیں, کہنے لگی اللہ کے نبی آپ میرے اس بیٹے کو اپنا خادم بنا لیں, یہ آپ کا خاص خادم ہوگا, آپ کی خدمت کرے گا. کہتے ہیں کہ ابو طلحہ مجھے اپنے پیچھے بٹھا کر لے چلے, تو میں اللہ کے نبی کی خدمت کرنے لگا. جب آپ کہیں پڑاؤ کرتے تو میں آپ کو دعا کرتے ہوئے سنتا. آپ دیکھیے کہ انس 10 سال کی عمر میں اللہ کے نبی کے پاس آئے, کتنی انہوں نے اپنے لیے دعائیں لی. اللہ اکبر. شاید آپ نے سنا ہو کہ نہ ہو, حضرت انس سب سے آخری ہیں شخص جن پہ دور صحابیت ختم ہوا, 100 سال سے زیادہ اللہ نے ان کو عمر دی, اللہ کے نبی کی دعائیں کا اثر تھا. پھر ایک موقع پہ آپ نے ان کی نسلوں کو دعائیں دی, تو آپ کو پتا کہ جب یہ فوت ہوئے تو ان کی نسل میں 100 کے قریب حافظ قرآن تھے, بیٹے پوتے نواسے. یہ دعائیں لگتی ہیں, یہ ایسے تو نہیں ہوتی. بعض لوگ کہتے ہیں اچھا جی ہمارے لیے دعا کیجئے, اور بعض اللہ کی پناہ دل توڑتے ہیں پھر کہتے ہیں بس آپ ہمارے لیے دعا کریں. تو میں تو یہی کہتی ہوں کہ اللہ آپ کو ہدایت دے, یہی دعا ہو سکتی ہے. لیکن عموماً میں جملہ لوگوں کو یہی کہتی ہوں کہ دعائیں کی نہیں جاتی, دعائیں لی جاتی ہیں. آپ ایسے کام کریں کہ رات کی کروٹوں میں آپ کا نام ہو. اور الحمدللہ میں تو اس میں بہت بلیسڈ ہوں کہ میرے پاس ایک لمبی لسٹ ہے کہ جو لوگ رات دن سوتے جاگتے میرے سے دعائیں لیتے ہیں. صرف دعا دینے کے لیے میں بعض دفعہ ان کی ای میلوں اور ان کے میسیجز کو رپلائی کرتی ہوں کہ شاید یہ میری دعا ان کو کہیں لگ جائے. تو کہتے ہیں کہ میں نے اللہ کے نبی کو یہ دعا مانگتے ہوئے سنا, آپ میرے سے دہرائیے گا, اللہم انی اعوذ بک من الہم والحزن والعجز والکسل والبخل والجبن وضلع الدین وغلبۃ الرجال فلم ازل احدمہ. ترجمہ اس کا دیکھیے کتنا پیارا ہے, اور یہ دعا اگر آپ بھی یاد کر کے اس کو مانگیں, اور یہ بزن مسلم میں بھی ہے. دعا کا ترجمہ کہ اے اللہ غم رنج عجز سستی بخل اور بزدلی اور شدت قرص اور لوگوں کے غلبے سے میں تیری پناہ چاہتا ہوں, میں آپ صلی اللہ علیہ وسلم کی برابر خدمت کرتا رہا. یہ آخری الفاظ جو انس بن مالک کی طرف ہے. آج آپ دیکھیے سستیوں کے مارے ہوئے نہیں ہم لوگ, کس طرح ہم اپنے آپ کو ڈھیلا ڈھالا رکھتے ہیں, لیکن اللہ کے نبی کی زندگی آگے ہم پڑھیں گے تو ایک جہادی زندگی ہے. ایسے لگتا ہے ہر وقت کام کام کام, پروجیکٹ پروجیکٹ پروجیکٹ, ایک مشن دوسرا مشن, ادھر کرو وہ کرو, نہ فارغ بیٹھتے تھے نہ بیٹھنے دیتے تھے. یہ بھی اللہ کی رحمت ہوتی ہے. काम करने ले बहुत सारे लोग होते हैं, लेकिन सबको पता नहीं होता करना क्या है। कोई बता दे तो बस वो करने शुरू हो जाते हैं। हज़रत अनस कहते हैं कि जब मदीना में आप तशरीफ़ लाए तो आपके पास कोई खादिम ना था, बस अबू तलहा ने मेरा हाथ पकड़ा, ये इनके वालिद थे, और मुझे रसूलुल्लाह के पास ले जाकर अर्ज़ किया कि अल्लाह के नबी, अनस एक समझदार लड़का है, ये आपकी खिदमत करेगा। बस मैंने सफ़र और खजर में आपकी खिदमत की। कितने खुशकिस्मत है कि आपके साथ, चूंकि घर में रहते थे तो सफ़र में तो और ज़रूरत होती है, सारा कुछ ही चौपट हुआ होता है, तो वही बंदा आपके साथ रह के खुद सही काम कर सकता है जिसको पहले से पता हो आपकी पसंद नापसंद आपकी चीज़ों का। तो कहते हैं कि मैंने आपकी खिदमत की, अगर मैंने कोई काम कर दिया तो आपने मुझसे ये नहीं फरमाया कि तुमने इसको इस तरह क्यों किया, और अगर मैंने कोई काम नहीं किया तो ये नहीं फरमाया कि ये क्यों नहीं किया। मतलब ये कि आप मुझे गलत काम पे भी डांटते नहीं। क्या मतलब इसका अंदर कि बिल्कुल नहीं टोकना चाहिए? इससे मुराद आपका आला अखलाक है, यानी आपने जैसे आमतौर पे लोग अपने मुलाजमों के साथ बदतमीजी करते हैं या इस तरह की कोई चीज़ नहीं की। ये रिवायत जो थी बुखारी 2768 की थी। अनस कहते हैं मेरी माँ मुझे हमेशा आपकी खिदमत करने की तरगीब देती थी। अच्छी माएँ अपने बच्चों को खिदमतगार बनाती हैं, और आजकल की माएँ अपने बच्चों की खिदमत करती हैं, बस्ते भी उनके उठा उठा के फिरती हैं, वही जूता सर में लगाएं जो माँ को पकड़ाया होता है। सच्ची बात है, मुझे बहुत गुस्सा आता है जब मैं माओं के हाथों में बच्चों के जूते और बस्ते देखती हूँ। क्या एक बच्चा अपना बस्ता नहीं उठा सकता? कभी आप एयरपोर्ट्स पे जाके देखें, ये गोरे लोग होते हैं ना जहाज के जो कैरी ऑन्स होते हैं, इनके बच्चों ने अपना कैरी ऑन खुद पकड़ा होता है, बच्चे के कद के बराबर का यकीन करे कैरी ऑन होता है, और बच्चे खींच रहे हैं खींच रहे हैं, बल्कि एक दो सा गुड़िया भी पकड़ी होती है, कोई इधर से उधर, कोई टिफिन कैरियर भी पकड़ा होता है। ये लोग अपने बच्चों को स्ट्रांग बनाते हैं, लेकिन हम इस तरीके से अपने बच्चों के नखरे देख देख के, लाड देख के उनको बिगाड़ते हैं। क्या आज हमारे बच्चे पेट का पानी हिलाते हैं? एक हाथ में चिप्स है तो दूसरी नज़रें मूवीज़ पे हैं, फिल्मों पे हैं, कार्टूनों पे हैं, और जब खिला खिला के उनको मोटे ताज़े कर देते हैं, फिर कहते हैं कि अब इनको डाइटिंग कराओ, अब इनको स्विमिंग करानी है क्योंकि इसने वेट बहुत गेन कर लिया। तो इंतहाई अननेचुरल तरीका है परवरिश आज हम मुसलमानों का। लगता ही नहीं है कि हम इस नबी की नस्ल से है कि जिन्होंने किस तरीके से अपने ये सारे मामला रखे। तो बहरहाल बात थोड़ी लंबी हो गई, लेकिन इस सारी चीज़ों में से हमें एक बहुत खूबसूरत असूल दिखा कि जब बोझ बहुत सारे लोग मिलके बांट लेते हैं तो वो आसान हो जाता है, और हर दौर में ऐसे मौके आते हैं।